اتوار 6 ستمبر کے سیربین کے ساتھ ثقلین امام کا سلام. 50 برس پہلے آج پاکستان کے صدر ایوب خان نے کہا تھا،
آج صبح سویرے ہندوستانی فوج نے پاکستان کے علاقے پر لاہور کی جانب سے حملہ کیا،
مگر بھارتی وزیر اعظم نے جواب میں کہا،
تو ایک سرکار کے ناطے ہمارا کیا جواب ہو سکتا ہے سوائے اس کے کہ ہم ہتھیاروں کا جواب ہتھیاروں سے دیں.
دونوں ملکوں میں جنگ کی کیفیت آج بھی.
یہ بی بی سی اردو سروس ہے، معصومہ ملک سے خبریں سنیے. پاکستان کے صدر ممنون حسین نے کہا ہے کہ پاکستان تمام ممالک سے پرامن تعلقات کا خواہاں ہے، مگر وہ کسی بھی جارحیت کا منہ توڑ جواب دینا جانتا ہے. صدر پاکستان آج پاکستان کے 50ویں یوم دفاع کے موقع پر پاک فضائیہ کی ایک تقریب سے خطاب کر رہے تھے. انہوں نے کہا،
اگر کبھی کسی نے ہماری آزادی اور پرامن طرز زندگی کو پامال کرنے کی کوشش کی تو ہم نے اس جارحیت کا منہ توڑ جواب دیا، جس کا ثبوت تاریخ کے اوراق میں بھی محفوظ ہے، اور ہمارے اس عزم کا اظہار انتہا پسند عناصر کے خلاف آپریشن ضرب عزم میں بھی ہو رہا ہے.
پاکستان کے صوبے بلوچستان کے ضلع قلات سے 4 افراد کی تشدد زدہ لاشیں ملی ہیں. ان افراد کی عمریں 25 سے 50 سال کے درمیان ہیں. تفصیل بتا رہے ہیں کوئٹہ سے محمد کاظم.
یہ لاشیں قلات کے علاقے سوراب میں کلغلی کے علاقے سے برامد کی گئی. قلات انتظامیہ کے ذرائع کے مطابق انہیں کلغلی میں لاشوں کی موجودگی کی اطلاع ملی تھی. جب لیویز فورس کے اہلکار وہاں پہنچے تو انہیں وہاں 4 لاشیں ملیں. چاروں لاشوں کو شناخت اور پوسٹ مارٹم کے لیے سوراب اسپتال منتقل کر دیا گیا. ذرائع نے بتایا کہ چاروں افراد کو گزشتہ شب گولیاں مار کر ان کی لاشیں اس علاقے میں پھینک دی گئی تھیں. تاحال ان کو الگ کرنے کے محرکات معلوم نہیں ہو سکے.
پاکستان کے شمالی علاقے گلگت بلتستان میں قائم ایک پولیس چوکی پر نامعلوم مسلح افراد نے حملہ کیا اور پولیس اہلکاروں کو رسیوں سے باندھ کر سرکاری اسلحہ اپنے ساتھ لے گئے. پولیس کا کہنا ہے کہ حملہ آوروں کی تعداد 12 تھی اور وہ سیکیورٹی فورسز کی وردی میں ملبوس تھے. اس حملے کی ذمہ داری کالعدم تحریک طالبان نے قبول کی ہے. ترکی سے خبر ہے کہ جنوب مشرقی صوبے دیار باقر میں پولیس کی گاڑی پر راکٹ داغا گیا ہے، جس سے 2 پولیس اہلکار ہلاک اور دیگر زخمی ہوئے ہیں. خیال ہے کہ یہ حملہ کرد علیحدگی پسندوں کی جماعت پی کے کے نے کیا ہے. کردوں اور ترک حکام کے درمیان امن معاہدے کی ناکامی کے بعد پی کے 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 جنگجوؤں اور سیکیورٹی فورسز کے درمیان تصادم اب معمول بن گیا ہے. سعودی عرب نے کہا ہے کہ وہ اپنے اخراجات میں کمی کرے گا تاکہ گزشتہ کچھ عرصے سے تیل کی قیمتوں میں کمی کے باعث بڑھتے ہوئے بجٹ خسارے پر قابو پایا جا سکے. سعودی وزیر خزانہ ابراہیم الاساف نے کہا ہے کہ اس حکومتی فیصلے سے پہلے سے منظور شدہ ایسے منصوبے جن پر کام ابھی شروع نہیں ہوا وہ بھی مؤخر کر دیے جائیں گے. تاہم انہوں نے زیادہ تفصیلات نہیں بتائی ہیں، مگر کہا ہے کہ اس کا اطلاق تعلیم اور صحت کے شعبوں میں نہیں ہوگا. سعودی عرب کو تیل کی قیمتوں میں کمی کی وجہ سے قریباً 40 ارب ڈالرز کے خسارے کا سامنا ہے. یمن سے اطلاعات ہیں کہ سعودی اتحادی افواج نے آج بھی دارالحکومت صنعاء پر بمباری کی ہے، جس میں حوثی باغیوں اور سابق صدر علی عبداللہ صالح کی حامی فوج کے ٹھکانوں کو نشانہ بنایا گیا ہے. 2 روز قبل حوثی باغیوں نے اتحادی افواج کے ایک بارود کے ٹھکانے پر راکٹ حملہ کیا تھا، جس میں متحدہ عرب امارات کے 45 فوجیوں سمیت 60 فوجی مارے گئے تھے، جس کے بعد گزشتہ روز اماراتی طیاروں نے یمن میں کئی مقامات پر شدید بمباری کی تھی، جن میں عام شہری کی ہلاکت کی بھی اطلاعات ملی تھی. ہنگری کی جانب سے سفر کی اجازت ملنے پر مزید ہزاروں پناہ گزین ٹرینوں اور بسوں کے ذریعے آسٹریا اور جرمنی کی جانب روانہ ہو گئے ہیں. اسی دوران انسانی حقوق کے سرگرم کارکنان آسٹریا سے 150 کاریں لے کر پناہ گزینوں کو لینے ہنگری کی سرحد پر پہنچے ہیں. تفصیل عبید ملک سے.
ہنگری اب تک سینکڑوں پناہ گزین آسٹریا کی سرحد تک پہنچا چکا ہے، جبکہ مزید سینکڑوں کو بوداپیسٹ کے ریلوے اسٹیشن سے ٹرینوں میں سوار کر دیا گیا ہے. رپورٹس کے مطابق ہنگری سے سفر کی اجازت ملنے پر گزشتہ روز 10,000 سے زیادہ افراد آسٹریا میں داخل ہوئے تھے، اور ان میں سے کئی اپنی اگلی منزل جرمنی کی جانب روانہ ہو گئے تھے، جہاں کئی شہروں میں داخلی راستوں پر لوگ ہجوم در ہجوم ان کا استقبال کرنے کے لیے آتے رہے.
ادھر پوپ فرانسس نے یورپ بھر کے رومن کیتھولک عیسائیوں سے کہا ہے کہ وہ یورپ کو درپیش تارکین وطن کے بحران کے حل میں عملی طور پر حصہ لیں. انہوں نے زور دیا ہے کہ یورپ کے ہر کلیسا، ہر مذہبی کمیونٹی اور ہر عبادت گاہ کو پناہ کے طالب کسی نہ کسی خاندان کی میزبانی کرنی چاہیے. بنگلہ دیش کی اعلی عدالت نے ملک کے سب سے بڑے صنعتی حادثے پر بننے والی فلم پر لگی پابندی اٹھا دی ہے۔ دو سال قبل ملبوسات تیار کرنے والے کارخانے کی 8 منزلہ عمارت رانا پلازا منہدم ہونے سے 1000 سے زیادہ افراد ہلاک ہو گئے تھے۔ انسان تو اپنے بچوں کے نام رکھتے ہی ہیں، مگر روانڈا میں پیدا ہونے والے ہر گوریلے کا بھی نام رکھا جاتا ہے۔ روانڈا میں ہر برس ایک خاص تقریب منعقد کی جاتی ہے جس میں سال بھر میں پیدا ہوئے تمام گوریلوں کے نام رکھے جاتے ہیں۔ اس برس اس خصوصی تقریب میں 24 ننھے گوریلوں کے نام رکھے گئے ہیں۔ یہ بی بی سی اردو سروس ہے۔
ہمارے نام نگار، قریا قریا، گاؤں گاؤں۔
رشتے داروں نے ریمیار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا۔ محمد کاظم، بی بی سی، کوئٹہ۔
جتنا کہ وہ پہلے تھا۔ شمائلہ جعفری، بی بی سی، نکیال سیکٹر، لائن آف کنٹرول۔
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی۔ عزیز اللہ خان، بی بی سی، پشاور۔
ہمارے نام نگار، باخبر رہنے کے لیے سیربین اور جہاں نما سنا کیجیے۔
سیربینا بی بی سی اردو سروس سے سن رہے ہیں۔ آج کا سیربین خصوصی طور پر اس طرف بات کرے گا کہ پاکستان اور بھارت کے درمیان 1965 میں جو جنگ ہوئی تھی سرحد پر، اور اس وقت سیز فائر یعنی جنگ بندی کی لائن کہلانے والی کشمیر، بھارت کے زیر انتظام کشمیر اور پاکستان کے زیر انتظام کشمیر کے درمیان جو بھی سرگرمیاں رہیں دونوں جانب سے، فوجی سرگرمیاں، ان پر بات چیت ہوگی۔ اور اس جنگ کے بعد 50 برس میں کیا سیکھا ہے، کیا حاصل کیا ہے، کوئی تبدیلی آئی ہے، یا ویسے ہی دونوں ابھی بھی اپنی اپنی بندوق کے تانے کھڑے ہوئے ہیں، اس موضوع پر بات چیت ہوگی۔ اس بات چیت میں میرے ساتھ شریک ہیں کشمیر ٹائمز کی ایڈیٹر جموں کشمیر سے انورادھا بھسین، اسلام آباد اسٹوڈیو میں اقرا یونیورسٹی کے پروفیسر اور ایک کتابوں کے مصنف ڈاکٹر اعجاز حسین، بوسٹن سے سینئر صحافی بینا سرور، اور دہلی اسٹوڈیو میں تشریف رکھتے ہیں انڈین ایکسپریس کے ایسوسیٹ ایڈیٹر سشانت سنگھ، اور اس کے علاوہ بی بی سی اردو سروس کے بہت ہی سینئر ساتھی راشد اشرف بھی اس وقت میرے ساتھ اسٹوڈیو میں موجود ہیں، اور اسی موضوع پر ہماری بات چیت رہے گی۔ پہلے ذکر کرتے ہیں پاکستان اور بھارت کے درمیان سن 1965 میں لڑی گئی جنگ کے 50 سال ہونے پر پاکستان میں گولڈن جوبلی تقریبات جو منائی جا رہی ہیں۔ اس سلسلے میں آئیے پہلے نظر ڈالتے ہیں پاکستان میں آج کیا سرگرمیاں رہیں، بتا رہی ہیں نخبت ملک جو اپنی اس رپورٹ میں جو ایک سوتی جھلک سے شروع ہو رہی ہے۔
آج پاکستان کے دارالحکومت اسلام آباد میں دن کا آغاز روایتی طور پر 31 اور صوبائی دارالحکومتوں میں 21 توپوں کی سلامی سے ہوا۔ پاکستان فوج کو خراج تحسین پیش کرنے کے لیے صبح 9:29 پر ملک بھر میں 1 منٹ کی خاموشی اختیار کی گئی، جس کے بعد اس دن کی مناسبت سے تقریبات کا آغاز ہوا۔ یہ تقریبات یوں تو ملک کے تمام صوبوں بشمول گلگت بلتستان اور بلوچستان سمیت کئی بڑے شہروں میں منعقد کی گئیں، تاہم دارالحکومت اسلام آباد میں اعلیٰ سرکاری اور نیم سرکاری افسران کے ساتھ ساتھ فوج کے اہلکاروں اور ان کے خاندان والوں کے لیے فضائیہ کے لڑاکا جیٹ طیاروں نے فلائنگ پاسٹ کا مظاہرہ کیا۔ اس تقریب کے موقع پر پاکستان کے صدر ممنون حسین نے کہا کہ پاکستان ایک پرامن ملک ہے، تاہم ملک کے لیے خطرہ بننے والوں کو منہ توڑ جواب دیا جائے گا۔
پاکستان ایک امن پسند ملک ہے اور وہ دنیا کی ہر قوم کے ساتھ دوستانہ تعلقات کا خواہش مند ہے، لیکن اگر کبھی کسی نے ہماری آزادی اور پرامن طرز زندگی کو پامال کرنے کی کوشش کی تو ہم نے اس جارحیت کا منہ توڑ جواب دیا، جس کا ثبوت تاریخ کے اوراق میں بھی محفوظ ہے، اور ہمارے اس عزم کا اظہار انتہا پسند عناصر کے خلاف آپریشن ضرب عزم میں بھی ہو رہا ہے۔
دوسری جانب پاکستان کے وفاقی وزیر اطلاعات و نشریات پرویز رشید نے آج کے دن کی مناسبت سے ایک خصوصی تقریب میں 50 سال قبل ملک میں نشریاتی اداروں اور دیگر شعبوں سے وابستہ افراد کی خدمات کو خراج تحسین پیش کیا۔
سیکرٹری جنرل کو مطلع کر دیا تھا۔
انہوں نے ریڈیو پاکستان کی خدمات کا اعتراف کرتے ہوئے کہا،
جو بات آپ تصویر کے ذریعے پہنچاتے ہیں اس آواز کو، بات کو جو آواز کے ذریعے پہنچاتے تھے ریڈیو پاکستان، اور تحریر کے ذریعے پہنچاتے تھے پاکستان انفارمیشن ڈپارٹمنٹ، ان کا کردار بھی اس جنگ میں اتنا ہی اہم تھا جتنا کہ کسی دوسرے پاکستانی کا ہو سکتا تھا لہذا آج ہم اپنے ان دونوں اداروں کو بھی خراج تحسین پیش کرتے ہیں اور ان کی خدمات کو بھی یاد کرتے ہیں۔
یوم دفاع کے موقع پر فوج کے ہیڈ کوارٹر جی ایچ کیو میں بھی ایک اہم تقریب منعقد کی جا رہی ہے جس میں فوج کے سربراہ راحیل شریف شرکت کریں گے۔ پاکستان حکومت کا کہنا ہے کہ ملک کی مشرقی سرحدوں سے بھارت ایک بار پھر دھمکیاں دے رہا ہے اور پاکستان میں دہشت گردوں کے خلاف جنگ جاری ہے۔ اس تناظر میں یوم دفاع پاکستان انتہائی اہمیت کا حامل ہے۔ نخبت ملک، بی بی سی، اسلام آباد۔
اور دوسری طرف بھارت میں اس جنگ کو ایک طرح سے بھلا دیا گیا تھا، مگر اس برس وہاں بھی اس کی یاد منانے کا خصوصی اہتمام کیا گیا ہے۔ اس کی پہلی تقریب 1 ستمبر کو منائی گئی تھی۔ آج کیا ہوا ہے اس کی تفصیل ہمیں نامہ نگار ریحان فضل نے یوں بتائی۔
شروعات ہوئی تھی قریب 1 مہینے پہلے، تمام میگزینوں نے اسپیشل ایڈیشن نکالے 50 سال وار کے اوپر، ٹیلی ویژن پروگرامز ہوئے کئی طرح کے، ہر چینلز پر لوگوں نے یاد کیا۔ اس کے علاوہ 2-3 کتابیں بھی آئیں 1950 کی وار کے اوپر، حالانکہ 1965 کی وار کو ابھی تک اتنا زیادہ یاد نہیں کیا گیا تھا، لیکن ایک دم سے یہ سلسلہ شروع ہوا کہ اس کو سیلیبریٹ کیا جائے۔ حاجی پیر کی لڑائی 28 اگست کو ہوئی تھی اور اس پر وہاں سے شروعات ہوئی، پھر انڈیا گیٹ پر فنکشن ہوئے، وہاں پہ ڈیفنس منسٹر موجود تھے، اور یہ پورا سلسلہ جاری رہے گا لگاتار مہینے بھر، بلکہ یہ کہیں کہ 22 ستمبر تک جب یہ لڑائی ختم ہوئی تھی۔ تو اخباروں میں، ٹیلی ویژن میں اور ہر جگہ اس کی چرچا ہے، تمام وار ویٹرنز کو جمع کیا جا رہا ہے۔ حالانکہ پرانے لوگ اب بہت رہے نہیں جو ٹاپ لیول پر تھے، صرف ارجن سنگھ ہیں جن کی 96 سال عمر ہے، ایئر چیف مارشل ہوا کرتے تھے، اور ایک زورو بخشی ہیں جنہوں نے حاجی پیر کی لڑائی میں بڑا رول ادا کیا تھا۔ یہ 2 سینئر لوگ ہیں، باقی سب تو وہ لوگ بچے ہیں جو بہت جونیئر لیول پر انہوں نے اس وار میں وہ شامل ہوئے تھے، لیکن کوشش ہے کہ ان کو جمع کیا جائے، ان کے ایکسپیرینسز سنے جائیں، نوسٹیلجیا میں جایا جائے، اور ایک طرح سے جو بھلا دی گئی ہے وار اس کو پھر سے جیا جائے۔
جو بھلا دی گئی وار اس کو دوبارہ سے اس پر غور کیا جائے۔ یہ تھے دہلی سے نامہ نگار ریحان فضل، اور اس پر، اسی موضوع پر مزید بات چیت ابھی آنے کو ہے، لیکن آگے بڑھنے سے پہلے 1965 کی جنگ کے عوامل اور اس کے اہم واقعات کو سنتے چلیں، اور ان کو جمع کیا ہے ہمارے ساتھی وسط اللہ خان نے۔
پاکستان کہتا ہے 65 کی جنگ وہ جیتا، بھارت کہتا ہے وہ جیتا، تو پھر ہارا کون؟ اگر دونوں طرف کے سرکاری مورخوں کو زیادہ تنگ کیا جائے تو وہ کہتے ہیں کہ ہماری جیت دراصل یہ ہے کہ ہم نے دوسرے کو نہیں جیتنے دیا۔ بھارت کہتا ہے کہ 65 کی جنگ دراصل 5 اگست کو شروع ہوئی، جب پاکستان کی طرف سے 8 سے 10 ہزار کشمیری سویلین رضاکاروں اور سادہ لباس فوجیوں پر مشتمل جبرالٹر فورس بھارت کے زیر انتظام کشمیر میں بغاوت ابھارنے کے لیے بھیجی گئی، اور جب آپریشن جبرالٹر ناکام ہو گیا تو بھارت نے آگے بڑھ کے حاجی پیر، کرگل اور ٹیٹوال کے دروں پہ قبضہ کر لیا۔ اس جوابی کارروائی کا زور توڑنے کے لیے پاکستان نے 1 ستمبر کو اکھنور اور جموں پہ قبضے کے لیے آپریشن گرینڈ سلام شروع کیا، اور گرینڈ سلام کا دباؤ توڑنے کے لیے بھارت نے 6 ستمبر کو لاہور سیالکوٹ سیکٹر میں بین الاقوامی سرحد پار کر لی۔ مگر پاکستان کی تاریخ پڑھی جائے تو لگتا ہے جنگ 6 ستمبر کو شروع ہوئی، آپریشن جبرالٹر اور گرینڈ سلام کا کوئی ذکر نہیں۔ کچھ سوالات 50 برس بعد بھی جواب طلب ہیں۔ مثلاً 65 کی جنگ کا مقصد اگر کشمیر کی آزادی تھا تو کیا آپریشن جبرالٹر سے پہلے بھارت کے زیر انتظام کشمیر میں آزادی پسند قیادت کو پیشگی اعتماد میں لیا گیا، یا پھر فرض کر لیا گیا کہ عام کشمیری اپنے نجات دہندوں کو دیکھتے ہی بھارت کے خلاف اٹھ کھڑے ہوں گے؟ کیا بین ہی یہی تجربہ 1947 میں ناکام نہیں ہوا تھا؟ بھٹو، عزیز احمد، میجر جنرل اختر حسین ملک، ایوب خان اور جنرل موسیٰ آخر کس مفروضے پہ یہ جنگی پلان بنا رہے تھے کہ لڑائی کشمیر تک ہی محدود رہے گی اور بھارت بین الاقوامی سرحد عبور کرنے کی حماقت نہیں کرے گا، لہذا نہ ایئر فورس اور بحریہ کو اس پلان میں شریک کرنے کی ضرورت ہے، اور نہ ہی لاہور اور سیالکوٹ کی ڈویژنل کمان کو فارورڈ پوزیشنز پہ بھیجنے کے احکامات کی ضرورت اور نہ ہی چھٹی پہ گئے 25% جوانوں اور افسروں کو طلب کرنے کی ضرورت اور نہ ہی گورنر مغربی پاکستان امیر محمد خان کو کچھ بتانے کی ضرورت اور نہ ہی اس فکر کی ضرورت کہ بھارت نے اگر دوسرا محاذ مشرقی پاکستان کی طرف سے کھول دیا تو کیا ہوگا۔ کیا جنگ سے پہلے ہائی کمان نے سوچا کہ پاکستان کے پاس کتنے دن کا اسلحہ اور گولہ بارود ہے اور جنگ طول پکڑتی ہے تو کیا ہوگا؟ جنگ ہمیشہ خاص قومی اہداف حاصل کرنے کے لیے لڑی جاتی ہے۔ اگر پاکستان کا ہدف کشمیر تھا تو ہدف حاصل کیے بغیر کامیابی کس بات کی؟ معاہدہ تاشقند کے تحت بھارت نے 710 مربع میل علاقہ پاکستان کو اور پاکستان نے 210 مربع میل علاقہ بھارت کو واپس کیا اور دونوں ممالک کی فوجیں 5 اگست سے پہلے کی پوزیشن پہ واپس چلی گئیں۔ پاکستان معاہدہ تاشقند میں اقوام متحدہ کے تحت کشمیر میں رائے شماری کا وعدہ تک شامل نہیں کرا سکا۔ آپریشن جبرالٹر کے دوران کتنے پاکستانی جان سے گئے، ان کی قربانیوں کے بارے میں عسکری تاریخ خاموش ہے۔ بس یہ بتایا جاتا ہے کہ 6 سے 22 ستمبر تک 3800 پاکستانی فوجیوں اور 5500 کے لگ بھگ ہندوستانی فوجیوں کی جان گئی اور اتنے طیارے اور اتنے ٹینک تباہ ہوئے۔ بظاہر نہ پاکستان کے پاس کوئی حقیقی جنگی پلان تھا نہ بھارت کے پاس، شاید اسی لیے دونوں ممالک نے 17 روز بعد ہی اقوام متحدہ کی جنگ بندی قرارداد فوراً مان لی۔ لیکن انفرادی سطح پہ جرت و بہادری کی داستانیں بہرحال رقم ہوئیں۔ پاکستان کی ناقص جنگی پلاننگ نے بھارت کی مدد کی تو پاکستانی فضائیہ اور آرمر دستوں نے بھارتی پیش قدمی کو روکنے میں کلیدی کردار ادا کیا۔ بھارت نے اپنی جنگی ناکامیوں کے بعد خاموشی سے حکمت عملی تبدیل کی، جس کا نتیجہ 1971 کی جنگ میں نکلا، جبکہ پاکستانی قیادت نے 65 کی جنگ میں بیرونی تو کیا ان ہاؤس تحقیقات کی زحمت بھی گوارا نہیں کی۔ 2 اشروں بعد لیفٹیننٹ جنرل محمود احمد نے 650 صفحات پہ مشتمل تحقیقی مسودہ لکھا، مگر وہ بھی کتابی شکل میں نہ ڈھل سکا۔ شاندار فتح کے نصابی اور سرکاری پروپیگنڈے تلے سب دب دبا گیا۔ چنانچہ 71 کی جنگ بھی ویسی ہی ناقص منصوبہ بندی کے تحت لڑی گئی، اور پھر کرگل کی لڑائی بھی 1948 اور 65 کی فوجی حکمت عملی کی فوٹو کاپی سامنے رکھ کے لڑی گئی۔ نتائج آپ کے سامنے ہیں۔ بھارت میں اگر مودی سرکار عوام کے سامنے خود کو دبنگ دکھانے کے لیے اچانک سے 65 کی شاندار فتح کی گولڈن جوبلی ایجاد نہ کرتی تو 50 برس سے کم عمر بیشتر بھارتیوں کو شاید یہی معلوم نہ ہوتا کہ ایسی کوئی جنگ ہوئی بھی تھی۔ اگر نصف صدی بعد بھی بھارت اور پاکستان سرکاری سطح پہ جنگی سچ کا سامنا کرنے کو تیار نہیں تو اس سے بڑی شکست اور کیا ہوگی؟
وسط اللہ نے 1965 کی جنگ کے واقعات کو ایک مختصر جائزے کے ساتھ پیش کیا تھا۔ بھارت اور پاکستان کے درمیان 1965 کی جنگ کو 50 سال مکمل ہو چکے ہیں۔ پاکستان میں یہ دن ہمیشہ سے یوم دفاع کے طور پر منایا جاتا رہا ہے، مگر اس دفعہ کچھ زیادہ ہی رونق ہے۔ دوسری جانب ماضی کے برعکس بھارتی حکومت نے بھی پہلی مرتبہ اس موقع پر بڑے پیمانے پر تقریبات کا اہتمام کیا ہے، اور اخبارات میں روزانہ تقریباً بڑے بڑے اشتہارات شائع کیے جا رہے ہیں۔ ہندوستان میں بہت سی تجزیہ نگاروں اور مورخین کا کہنا ہے کہ بی جے پی کی حکومت نئی تاریخ لکھنے کی کوشش کر رہی ہے، کیونکہ 1965 کی جنگ میں نہ کسی کی ہار ہوئی تھی اور نہ ہی جیت۔ دلی سے نامہ نگار سہیل حلیم کی رپورٹ۔
10 کروڑ پاکستانیوں کے امتحان کا وقت آ پہنچا ہے۔ آج صبح سویرے ہندوستانی فوج نے پاکستان کے علاقے پر لاہور کی جانب سے حملہ کیا۔
1965 کی جنگ کے وقت پاکستان کے صدر محمد ایوب خان
اسٹیشن پر ٹھہری ہوئی ایک مسافر گاڑی کو اپنے بزدلانہ حملے کا نشانہ بنایا۔ یہ پیش
اس وقت لال بہادر شاستری ہندوستان کے وزیر اعظم تھے۔
اگر تلوار کی نوک پر یا ایٹم بم کے ڈر سے کوئی ہمارے دیش کو جھکانا چاہے، دبانا چاہے، یہ دیش ہمارا دبنے والا نہیں۔ تو ایک سرکار کے ناطے ہمارا کیا جواب ہو سکتا ہے سوائے اس کے کہ ہم ہتھیاروں کا جواب ہتھیاروں سے دیں۔
عالمی طاقتوں کے دباؤ میں یہ جنگ 23 ستمبر کو ختم ہو گئی۔
بین الاقوامی امن کے مفاد کو مد نظر رکھتے ہوئے میں نے پاکستان کی افواج کے نام یہ حکم جاری کیا ہے کہ وہ 23 ستمبر کو صبح کے 3 بجے سے فائرنگ بند کر دیں۔
10 جنوری 1966 کو تاشقند میں ایوب خان اور لال بہادر شاستری نے ایک معاہدے پر دستخط کیے اور ان کے مصافحے کی گرم جوشی کے ساتھ 1965 کی جنگ تاریخ کا حصہ بن گئی۔
to try to open a new chapter in Indo-Pakistan relationship.
لیکن 50 سال گزر جانے کے بعد بھی یہ تنازع ابھی باقی ہے کہ جنگ میں جیتا کون تھا. تجزیہ نگاروں کا عام خیال یہ ہے کہ جس وقت عالمی طاقتوں کے سفارتی دباؤ کی وجہ سے جنگ بندی ہوئی, جنگ جمود کا شکار ہو چکی تھی. سشانت سنگھ دفاعی تجزیہ نگار ہیں.
بھارت کے پاس زیادہ زمین قبضے میں آئی, پاکستان کے پاس کم زمین قبضے میں آئی, پر بھارت کا جو آفیشیل ہسٹری ہے, جو آدھکارک اتہاس ہے, وہ بھی صاف طور پر کہتا ہے کہ یہ لڑائی ایک اسٹیل میٹ میں ختم ہوئی تھی. کسی کی جیت نہیں ہوئی, اور بلکہ وہ بھارت کی وایو سینا کی, بھارت کی سینا کی ٹاپ لیڈرشپ کی کافی کرٹیسزم کرتا ہے کہ کوئی بھی اسٹریٹجی ٹھیک نہیں تھی, بہت ہی ٹیکٹیکل لیول پر بیٹل فائٹ کی گئی.
1965 کی جنگ کے بارے میں ہندوستانی آرمی کی ویب سائٹ پر ایک خصوصی ضمیمہ شائع کیا گیا ہے. اس میں دعویٰ کیا گیا ہے کہ دوسری جنگ عظیم کے بعد کی یہ سب سے بھیانک لڑائی تھی جس میں ہندوستان نے پاکستان کو کراری شکست دی.
ہیلو 6-5 فار آل اسٹیشنز 3, ٹارگٹ یونیفارم 1-1-5-3 انگیج.
یہ جنگ 17 دن تک چلی. پنجاب کے میدانی علاقوں سے لے کر حاجی پیر پاس کی سرد اور بلند چوٹیوں تک ہزاروں لوگ مارے گئے. بریگیڈیئر اروندر سنگھ حاجی پیر پاس کی لڑائی میں شدید طور پر زخمی ہوئے تھے.
آپ کے سوال کا جواب سمپل سا ہے کہ جتنا ایریا پاکستان نے کیپچر کیا تھا ہمارا, تو ہم نے تقریباً ان سے 4 گنا زیادہ ان کی زمین اور ان کی پکٹس کو قبضہ کر چکے تھے. تو اس سے ظاہر ہے کہ لڑائی کے آخر میں جو پرسیپشن ہی نہیں, جو کہ ایکچوئل فیکٹ ہے, وہ یہ ہے کہ ہم ان سے کافی اوپر تھے اور ہم لڑائی جیتے بھی تھے.
لیکن الزام یہ ہے کہ ملک کی نئی حکومت تاریخ کو بھی نئے تناظر میں دیکھ رہی ہے. سشانت سنگھ,
دیکھیے جنگ کا جشن منانے کی کئی وجہ ہو سکتی ہیں. ایک تو یہ ہے کہ ایسا موقع ملا ہے, 50 سال ہوئے ہیں, تو اس بات پر نئی سرکار آئی ہے. یہ 1965 کی جنگ وہ جنگ تھی جس میں کہ نہرو گاندھی پروار شامل نہیں تھا. اگر آپ 1971 کی جنگ لیں تو مسز گاندھی, مسز اندرا گاندھی پردھان منتری تھیں, یہاں پر لال بہادر شاستری پردھان منتری تھے. تو ایک ان کو اپروپریٹ کرنے کی کوشش ہے, ایک موقع کا فائدہ اٹھانے کی کوشش ہے, ایک طرح کا نیشنلسٹک نیرٹیو جو کہ کریٹ کرنے کی کوشش ہے, جو کہ یہ سرکار چاہتی ہے کہ اس طرح کا نیشنلزم والا نیرٹیو کریٹ ہو.
تجزیہ نگار شری ناتھ راگھون کے مطابق وزیر اعظم شاستری اور اس وقت کے فوج کے سربراہ جنرل چودھری دونوں اس نتیجے پر پہنچے تھے کہ جنگ جاری رکھنے کا کوئی فائدہ نہیں تھا.
پہلی بات تو یہ ہے کہ شاستری جی خود سیز فائر کے لیے تیار تھے, لیکن انہوں نے ملٹری ایڈوائز صرف اس لیے مانگا تھا کہ یہ جاننے کے لیے کہ اگر ملٹری کی کوئی الگ رائے ہو تو اس کو پھر غور میں لیا جائے. اور جیسے آپ نے کہا بالکل صحیح ہے, جنرل چودھری نے شاستری جی کو یہ ایڈوائز دی تھی کہ ہمارے پاس جو ہمارا ایمونیشن ہے, یعنی کہ جو لڑائی کرنے کے لیے جو ہمارے پاس بومز اور بلیٹس وغیرہ چاہیے, وہ تقریباً خرچ ہو چکے ہیں, اور اسی لیے کئی دن اور یدھ چلانا ہمارے لیے شاید سمبھو نہ ہو. اور بعد میں یہ پتا چلا کہ ایکچولی یہ غلط اسٹیٹمنٹ تھا. پرابلم یہ ہوئی تھی ہمارے سائڈ میں کہ ہمارے جو ریلوے پلان تھا موبلائزیشن کے لیے, کہ جہاں سے ہم ایمونیشن کو ڈپو سے لے کے فرنٹ تک پہنچانے ہیں, ان میں خامیوں اور ڈیلیز کی وجہ سے ہمارے جو سینا کے پاس جو فرنٹ لائن میں ایمونیشن تھا وہ تھوڑا کم پڑ گیا تھا. لیکن اس کا مطلب یہ نہیں تھا کہ اوور آل پوزیشن بہت خراب تھی.
ہندوستان اور پاکستان 1965 کی جنگ میں فتح کا جشن تو منا رہے ہیں, لیکن جنگوں میں شاید جیتتا کوئی نہیں, سب ہارتے ہیں. سہیل حلیم, بی بی سی, دلی.
جنگوں میں کوئی جیتا نہیں, سہیل حلیم یہ بات بیان کر رہے تھے. اس وقت اس 1965 کی جنگ پر گفتگو کرنے کے لیے میرے ساتھ شامل ہیں کشمیر ٹائمز کی ایڈیٹر جموں سے انورادھا بھسین, ڈاکٹر اعجاز حسین اسلام آباد اسٹوڈیو میں ہیں جو مصنف بھی ہیں اور پڑھاتے بھی ہیں, بینا سرور سینئر صحافی بوسٹن سے, سشانت سنگھ انڈین ایکسپریس دہلی سے, اور راشد اشرف صاحب میرے ساتھ اسٹوڈیو میں موجود ہیں. انورادھا بھسین, یہ آپریشن گرینڈ سلیم اور آپریشن جبرالٹر اور جو دوسری جنگیں لڑی گئیں پاکستان اور بھارت کے درمیان, وہ زیادہ تر میدان جنگ جموں اور پونچھ کے علاقے رہے ہیں. آپ اس علاقے میں رپورٹ کرتی ہیں, یہاں پہ ان 50 برسوں کے بعد 1965 کی جنگ کو کس طرح یاد کیا جا رہا ہے؟
یہاں پر جو 65 کی جنگ کی جو یاداشت ہے وہ بہت مختلف ہے. جس طرح سے ایک پچ بنائی جا رہی ہے پورے ہندوستان میں یا پاکستان میں سیلیبریٹری موڈ, وہ اپنی جگہ ایک کوشچنیبل ہے کہ جیت کس کی ہوئی تھی, لیکن یہاں کے لوگوں پہ جو اثر پڑا वैसे तो जंग में किसी की जीत होती नहीं, हारी हार होती है, और हार सबसे ज्यादा उन लोगों की होती है जिनकी बॉडी पे वो जंग लड़ी जाती है, जिनके मकानों पे, जिनके गांव में वो जंग लड़ी जाती है, उनका सबसे ज्यादा नुकसान होता है और लॉन्ग टर्म नुकसान होता है। जो 65 की जंग में जो सबसे ज्यादा इम्पैक्ट रजौरी और पुंछ के इलाकों में हुआ, कुछ हद तक अखनूर के इलाकों में भी हुआ था। रजौरी पुंछ में एक तो जब ऑपरेशन जिब्राल्टर शुरू किया पाकिस्तान की तरफ से, तो वहां से इन्फेंट्री की तरफ आए और उनका ये एम्बिशन था कि यहाँ के तो इन्वॉल्व करेंगे और कश्मीर में नई रिबेलियन लेके आएंगे जो 47 की लाइन से, लेकिन उनको इतना ज्यादा सपोर्ट नहीं मिला था। हालांकि कुछ कुछ पॉकेट्स में थोड़ा थोड़ा कुछ लोग उनके साथ थे, ये बात सच है।
अच्छा, कुछ पॉकेट्स थे, उसकी सजा क्या सबको मिली?
कुछ किसी गांव में 2-3 लोग इन्वॉल्व हैं।
अच्छा,
वो तो हो जाता है, पॉलिटिकल इन्वॉल्वमेंट हो जाती है। पर उसके बाद जब आर्मी ने, इंडियन आर्मी ने जब रिएक्ट किया उसपे, और उन्होंने जब पाकिस्तानी फौज को या इन्फिल्ट्रेटर को पुश करना चाहा, तो उन्होंने लोकल लोगों पे भी बहुत तशद्दुद किया।
तो लोकल में सिर्फ मुसलमान ही थे या हिंदू भी थे?
और जो ये सारा, एंड ये दोनों साइड को ब्लेम करने की जरूरत थी, तो इन्फिल्ट्रेटर्स आए, उनका जो एक सेक्युलर माहौल से उनका कोई लिंक नहीं था, और वो नहीं समझ पाए रजौरी पुंछ की जो सेक्युलर यहाँ पे सोसाइटी है, और जिस तरह से हिंदूज और मुस्लिम को डिवाइड किया उसमें उनका भी रोल रहा, उसमें आदमी का भी उस वक्त रोल रहा, क्योंकि हिंदूज डर के जो है वो गाँव शहरों की तरफ भागे या जम्मू की शहर की तरफ भागे, और वो उनमें से कुछ काफी लोग आज तक भी डिसलोकेटेड हैं। तो एक उनके लिए भी मेमोरी बड़ी टॉन्टिंग है, और खास तौर पे मुसलमानों के लिए तकरीबन 1,00,000 लोग यहाँ से लाइन ऑफ कंट्रोल के पार पाकिस्तान साइड वो वहां डिस्प्लेस हो गए थे, और वो वहां उनको भागना पड़ा। साल भर के बाद कुछ लोग उनमें से वापस आए, लेकिन वो जो डिविजन ऑफ फैमिलीज, जिस किस्म का रिप्रेशन हुआ, गांव के गांव जला दिए गए या रैंडम अरेस्ट हुए, एक आदमी अगर इन्वॉल्व था उसकी पूरी फैमिली, उसके साथ वाले, उसके पूरे जो जितने हम हमसाए थे उनको भी पकड़ लेना, तो इस किस्म की जो चीजें थी, ये जो याददाश्त है, ये इसको कोई 30 साल लग गए इसको दबने में।
अच्छा अनुराधा, आप लाइन पे रहिएगा, लाइन पे रहिएगा, आपसे मजीद बात होगी। ये जो आपने एक तस्वीर बताई है कि इन इलाकों में जहां पर ऑपरेशन जिब्राल्टर या ऑपरेशन ग्रैंड स्लैम हुआ, जहां पे जंगें लड़ेगी, उन लोगों पर क्या गुजरी? पाकिस्तान और भारत के मीडिया में तो बड़ी बातें आ रही हैं कि जंग जीती, एक दूसरे दावा कर रहे हैं हमने जीती है। तो मेरे साथ सीनियर सहाफ़ी बॉस्टन से बीना सरवर मौजूद है। बीना सरवर, ये जंग की ये कैफियत कि जिसपे लोग तबाह होते हैं, ये मीडिया क्यों नहीं दिखा रहा है,
क्यों नहीं देख पा रहा है, क्यों नहीं दिखाता है?
दोनों चीजें,
देख पाने का ये है कि मेरा ख्याल है देखना चाहते नहीं है शायद जो सहाफी लोग हैं, क्योंकि हम लोग सब जो है स्पेशली आजकल मेरा ख्याल है अक्सर सहाफी जो है अपने अपने ममालिक के जो सिक्योरिटी एस्टेब्लिशमेंट के जो नैरेटिव हैं, जो वो कहते हैं, उसमें काफी हद तक इस ये जो जंग तशद्दुद, ये जो वॉर ऑन टेरर जो है, उसके हवाले से लोग काफी अपने सिक्योरिटी एस्टेब्लिशमेंट का जो नैरेटिव है उसको वो काफी हद तक आगे करते हैं। हम देखते हैं कि स्पेशली अब सोशल मीडिया के साथ सिक्योरिटी एस्टेब्लिशमेंट जो हैं, चाहे वो अमेरिका की हों, चाहे वो बरतानिया की या इंडिया की या पाकिस्तान की, सब ने सोशल मीडिया को एक तरह से अपनाया भी है, और कई जर्नलिस्ट को उन्होंने अपने साथ रख भी लिया, एम्बेड भी कर लिया है। तो वो जो अब वो जो नुआंसेस हैं, जो बारीकियां हैं, वो इतनी नहीं सामने आ पाती हैं, क्योंकि ये दिखा कि ये सही है वो गलत है, जबकि हकीकत कहीं बीच में आती है, और उसमें कई सारे मतलब के बातें ऐसी हैं जो कि वन वे और द अदर नहीं समझी जा सकती हैं। जैसे आप कहें कि दहशतगर्द जो हैं वो कहीं आसमान से तो उतर के नहीं आए, वो हम में से हमारे ही लोग हैं, अपने लोग हैं, चाहे वो इंडिया में हो चाहे पाकिस्तान में हो, वो इंसान है, लेकिन उनको इस तरह से दिखाया जाता है जैसे कि कहीं और से कुछ और नस्ल हो, वो कोई इंसानी नस्ल ही नहीं है वो, और किस तरह क्यों वो हैं इस तरह से उसमें हम नहीं जा सकते, उनके जो तशद्दुद उनके साथ होता है उस पे लोग तालियां बजाते हैं, जब फांसियां दी जाती हैं उनको, चाहे ट्रायल सही हुआ हो नहीं हुआ हो उस पे खूब अप्लॉज होता है। तो इस तरह की जो चीजें हैं, इसकी वजह से मेरा ख्याल है जो ऑन द ग्राउंड जो इंसानी जो इसका असर है उस पे लोग कम नजर डाल रहे हैं, जो क्योंकि उन जो लोग आपकी बात कर रही हूँ, लेकिन बात यह है कि जो लोग ऑन द ग्राउंड अफेक्ट होते हैं, जिनको इन सब चीजों से जो मुतासर होते हैं, वो ज्यादातर से क्लेम गरीब लोग होते हैं, वो जिनको आप समझते हैं कि बे आवाज आप उनको कह लें, उनकी आवाज कहीं तक पहुंचती नहीं है, तो उनकी कहीं ताकत नहीं है, उनके कोई रिसोर्सेज नहीं है, उनका कोई सिफारिश करने वाला नहीं है, तो क्यों हम उनकी बात सुने।
बिना आपने ये इशारा किया कि उनकी बात जो गरीब मुतासर होते हैं उनके बात कोई सुनता नहीं, और यही बात अनुराधा ने बताई जो उस इलाके से ही ताल्लुक रखती जहां पे ये ऑपरेशन जिब्राल्टर और ये जंगें हुई थी। मैं डॉक्टर इजाज हुसैन साहब जो कि सिविल एंड मिलिट्री रिलेशंस पर एक अच्छी किताबों के मुसन्निफ भी हैं और मुहक्किक भी हैं और बाकायदा अखबारों में लिख भी रहे हैं, डॉक्टर जाज लाइन ऑफ कंट्रोल पर हल्की फुल्की गोलाबारी या एक्सचेंज ऑफ फायर तो होता रहता है, मगर क्या मौजूदा जंगी जुनून जो पाकिस्तान में आप देख रहे हैं इसके पीछे सिर्फ सरहद से पार गिरने वाले गोले की आग है, या पाकिस्तान के अंदर सियासी और अस्करी क्यादत के दरमियान खामोश तनाव का भी कोई किरदार है?
जी, इसमें सबसे बड़ी वजह जो है वो पाकिस्तान की फौज का ये एक तसव्वुर है कि पाकिस्तान का जो अगली दुश्मन है वो भारत है, जिसने पाकिस्तान के साथ जंगें लड़ी हैं और खास तौर पर 65 की जंग, तो ये तो उसका एक तारीखी जो है पस मंजर है। तमाम पाकिस्तान के सिविल रिलेशन के कॉन्टेक्स में, खासतौर पर पिछले 1.5 साल में जो तब्दीलियां बाकी हुई हैं, जहां पर नवाज शरीफ हुकूमत जो है वो सिर्फ निकू हो गई है और फौज का पल्ला भारी हो गया, उसमें जो है फौज जो है बड़ी शदोबत के साथ इस दफा इस तकरीब को मनाना चाहती है कि वो पाकिस्तान की मुहाफिज भी है, ऑपरेशन जरब अज भी चल रहा है, ऑपरेशन कराची में भी चल रहा है, तो पाकिस्तान की जो दाखिली सलामती है, पाकिस्तान की जो खारजा सलामती है और खारजा पॉलिसी है, उसमें खुल के जो है वो फौज अपना किरदार अदा कर रही है और करना चाहती है। इस वजह से जो है सिविलियंस की खामोशी भी जो है वो समझ में आ जाती है और फौज का जो है बड़ी शदोमत के साथ इस तकरीब को मनाना भी समझ में आ जाता है।
तो ये तो अपने पाकिस्तान की बात की, अब मैं जरा दिल्ली स्टूडियो चलता हूँ जहाँ पे इंडियन टाइम्स के एसोसिएट एडिटर सुशांत सिंह मेरे साथ मौजूद हैं। सुशांत जी, ये भारत में 1965 की जंग की तकरीबात को जिस तरह सेलिब्रेट किया जा रहा है, मनाया जा रहा है, एक बड़ी धूम धमक्का जो देखी जा रही है, इसमें भी क्या भारत की अंदरूनी सियासत का कोई किरदार है या सिर्फ पाकिस्तान से जंग की कोई तनाव वाली सूरत हाल?
नहीं, ये साफ तौर पे क्योंकि 50 साल में पहली बार ऐसा हो रहा है कि 1965 की जो जंग है वो सेलिब्रेट हो रही है भारत में, और साफ तौर पर ये एक इंटरनल पॉलिटिकल डायनेमिक्स की तरफ पॉइंट करता है, जहाँ पर कि जो मौजूदा सरकार है वो चाहती है कि इस तरह का एक नेशनलिस्टिक नैरेटिव क्रिएट हो, और क्योंकि ये मौका उनको मिला है 50 साल 1965 की लड़ाई का, इसलिए उन्होंने इस तरह के नेशनलिस्टिक नैरेटिव को क्रिएट करने के लिए, यह दिखाने के लिए कि 1965 की लड़ाई हमने जीती है, जैसा कि रेहान ने अपनी रिपोर्ट में बोला कि 3-4 किताबें रिलीज हुई हैं, बहुत सारे एडवर्टीजमेंट रिलीज हुए हैं, टेलीविजन पर प्रोग्राम किए गए हैं, एक पूरा एक इट्स अ गवर्नमेंट ड्रिवन एजेंडा एक तरह से चलाया जा रहा है दिखाने के लिए कि ये जंग हमने जीती थी, और एक नैरेटिव प्रमोट करने की कोशिश है। जहाँ तक लोकल पॉलिटिक्स की बात है, क्योंकि जैसा 1965 की लड़ाई में लाल बहादुर शास्त्री भारत के प्रधानमंत्री थे और नेहरू गांधी परिवार से वो संबंध नहीं रखते थे, और जो आज की बीजेपी सरकार है यहाँ पर वह नेहरू गांधी परिवार को पसंद नहीं करती है, और उन्होंने कोशिश की है कि जो भारत की कांग्रेस पार्टी है उसके नॉन नेहरू गांधी मेंबर्स को वो अप्रोप्रिएट करें, चाहे वो सरदार पटेल हो या और अम्बेडकर हो या और भी लोग रहे हों, इसी तरह वो कोशिश कर रहे हैं कि शास्त्री को भी शायद अप्रोप्रिएट करें और ये दिखाएं कि 1965 की जंग शास्त्री के अंदर जीती गई थी, तो सब कुछ नेहरू गांधी परिवार ने ही नहीं किया। अगर मान लीजिए 1971 की लड़ाई की बात करते तो उन्हें मिसेस गांधी को क्रेडिट देना पड़ेगा, जो कि शायद प्रधानमंत्री मोदी को गवारा ना हो। तो ये इंटरनल राजनीति और एक नेशनलिस्टिक नैरेटिव जो कि मोदी जी की सरकार को सूट करता है, उसकी उसको करने की कोशिश है।
डॉक्टर जाज, मैं यहाँ पे जरा एक इसी 1965 की जंग और उसके पीछे और उसके बाद की कुछ चीज़ों की तरफ इशारा करूंगा। एक तो 1965 की जंग के मौके पर जो ऑपरेशन ग्रैंड स्लैम और ऑपरेशन जिब्राल्टर हुआ, 1948 में ऑपरेशन वीनस हुआ, और फिर उसके बाद एक जंग लड़ी गई 1971 में, और फिर कारगिल की भी वारदात हुई। इन सब की जंगों की जो इख्तिताम है वो कुछ वायदों पर हुआ, उसमें किसको क्या बर्तरी हासिल हुई? डॉक्टर जास,
جی 1965 کی جو جنگ ہے اس میں اس کے بعد جو ہے 1966 میں تاشکند جو معاہدہ ہوتا ہے اس کی شرائط جو ہے وہ کافی سخت ہیں پاکستان کے لیے زیادہ سخت ہیں کیونکہ دیکھیں پاکستان نے جو ہے جبرالٹر میں کارپریشن کر کے کشمیر میں ایک لحاظ سے جنگ کا آغاز کیا اور اس کے بعد جو ہے ایوب خان درخواست کرتے ہیں اقوام متحدہ سے اس کے بعد امریکہ سے کہ جو ہے جنگ بندی کی طرف پیش قدمی کی جائے اور پھر جو ہے پاکستان اسی دشمن کے ساتھ جس کے ساتھ آپ نے 2 مہینے پہلے لڑائی شروع کی ہے اسی کے ساتھ اب ہاتھ ملا رہے ہیں یہ میرا خیال ہے بہت بڑی ایک سخت شرط تھی اس کے بعد جو ہے آپ کو کہا جا رہا ہے دونوں سائڈ کو کہا جا رہا ہے کہ آپ آپس میں جو ہے سفارتی تعلقات بحال کریں معاشی تعاون کو بڑھائیں ثقافتی جو ہے طائفے بھیجیں اور یہ اس طرح کی چیزیں ہیں جو کہ دشمن کے ساتھ آپ کو کرنے کی جو ہے تجویز دی جا رہی ہے کہ آپ کر پائیں گے یا نہیں کر پائیں گے یہ ایک ایسا سوال تھا جو کہ ایوب خان کو بعد میں فیس کرنا پڑا اور بڑی حیران کن چیز ہے کہ 1966 میں پھر 67 میں ایوب خان اپنی تقاریر میں یہ چیزیں کہا کرتے تھے کہ بھارت اور پاکستان کو مل جل کے کام کرنا چاہیے اور وار کو ہمیں بھلا دینا چاہیے تو میرا خیال ہے یہ جو درمیان میں ایک نقطہ تھا کہ پاکستان کو انڈیا کے ساتھ تعلقات کو نارملائز کرنا چاہیے یہ میرا خیال ہے بہت سخت قسم کی ایک چیز تھی جو اس زمانے میں جو ہے لوگوں نے محسوس کی اور یہی وجہ تھی کہ ایوب خان کو ان کے ذاتی جو جانے والے تھے خاص طور پہ ذوالفقار بھٹو اور باقی جو جنرلز تھے جو ان کے بہت قریب تھے ان کو چھوڑ گئے جن میں اصغر خان جو ہے سارے فہرست ہیں
یہ آپ نے 1965 کے حوالے سے بات کی لیکن 1965 کی جنگ میں ہی ایک بات اکثر و بیشتر پاکستان کے میڈیا میں آتی بھی رہتی ہے کہ اور آج اس حوالے سے پاکستان کے معروف صحافی عارف نظامی نے اپنے ایک تجزیے میں کہا ہے کہ پاکستان میں اس بات کی خوشی منائی جاتی ہے کہ 1965 میں بھارتی فوج کے سربراہ نے یہ بڑھ لگائی تھی کہ وہ شام کی چائے لاہور کے جم خانے میں پئیں گے مگر پاکستانی فوج نے اسے ناکام بنا دیا تھا اسی دن یعنی 6 ستمبر کی مناسبت سے بی بی سی سے منسوب ایک خبر کا بھی پاکستان کے میڈیا میں چرچا ہوتا ہے کہ اس نے لاہور پر قبضے کی خبر نشر کی تھی بی بی سی اردو سے کئی دہائیوں سے وابستہ رہنے والے راشد اشرف جو اب ریٹائرڈ ہیں میرے ساتھ اسٹوڈیو میں موجود ہیں وہ کہتے ہیں کہ بی بی سی نے ایسی خبر کبھی شائع نہیں کی یا نشر نہیں کی تھی راشد صاحب
ہاں بھائی سخلین 42 سال میں نے آپ کے اس ادارے میں کام کیا ہے اس 50 سال کے دوران میں اور اس دوران میں میں نے 20 مرتبہ اس افواہ کی تردید کرنے کی کوشش کی ہے میں شروع سے ذرا اس کی تفصیل بتاتا ہوں اس زمانے میں یعنی 1965 میں میں لاہور میں برٹش ہائی کمیشن میں کام کرتا تھا اور جس دن یہ جنگ شروع ہوئی اس دن میرے سپرد یہ کام کیا گیا کہ رات کی ریڈیو پاکستان کی خبریں اور بی بی سی کی خبریں یہ دونوں سن کے ان کے بارے میں ایک چھوٹا سا جائزہ سا اگلے دن صبح کو اپنے حکام کے سامنے پیش کر دیا کروں ایک دو دن کے بعد یعنی 6 ستمبر کے ایک دو دن کے بعد افواہ یہ سننے میں آئی لاہور میں کہ بی بی سی نے یہ خبر نشر کی ہے کہ ہندوستانی فوجوں کا نے لاہور میں داخل ہو گئی ہیں وہ میں یہ سمجھا کہ غالباً مجھ سے یہ خبر مس ہو گئی اور میں خاموش رہا لیکن میرے اپنے افسروں نے جن کے پاس زیادہ خبریں ہوتی ہیں انہوں نے مجھ سے کوئی اس بارے میں کوئی باس پرس نہیں کی کہ آپ نے یہ خبر کیوں نہیں دی ہمیں خاموش رہے سب لوگ اس کے چند ہی مہینے کے بعد میں یہاں آیا بی بی سی میں اور سب سے پہلا سوال میں نے اپنے ساتھیوں سے یہ کیا کہ آپ نے یہ خبر کیوں نشر کی تھی اور کس بنا پر نشر کی تھی ساتھیوں نے مجھے بہت وثوق سے یہ بتایا کہ اس طرح کی کوئی خبر یہاں بی بی سی اردو سروس سے یا ورلڈ سروس سے کبھی نشر نہیں کی گئی ہوا یہ تھا کہ سورن سنگھ کا ایک بیان پارلیمنٹ میں آیا تھا کہ ہندوستان کی فوجیں لاہور میں داخل ہو گئی ہیں اور وہ بیان جو تھا بی بی سی کے ایک ریجنل اسٹیشن نے ان کے حوالے سے سورن سنگھ کے حوالے سے
بھارت کے اس وقت کے وزیر خارجہ
ہاں اس وقت کے وزیر خارجہ کے حوالے سے انہوں نے اس نے نشر کر دیا تھا وہ جو ہے وائرز نے یعنی جو ایجنسیاں ہوتی ہیں نیوز ایجنسیاں انہوں نے وہ پک کر لیا اور ایک چھوٹی سی خبر بتا دی کہ صاحب فلاں اسٹیشن نے یہ خبر نشر کی ہے وہ خبر جب پاکستان پہنچی تو وہ الزام اردو سروس کے اوپر اور ورلڈ سروس کے اوپر لگا دیا گیا یہ ہے اس کی حقیقت
یعنی یہ ایک صحافت کا معیار تھا بینا سرور آپ کی طرف آ رہا ہوں کہ یہ جو صحافت کا یہ معیار جو جس کی طرف راشد اشرف صاحب نے اشارہ کیا جو 50 برس پرانی خبر کے حوالے سے لیکن آج یعنی 2015 میں جس طرح کی ریٹنگ کی جگہوں میں پاکستان اور بھارت کے دونوں کے میڈیا एक जंग और प्रोपेगेंडे वाली कैफियत है, जिस तरह अभी आपने कहा कि स्टेट के जो भी नैरेटिव है उसको आगे बढ़ाने की कोशिश कर रहे हैं, तो क्या ये जो कमर्शियल मीडिया, प्राइवेट मीडिया या सरकारी मीडिया, अब इनमें क्या सलाहियत नहीं है कि ये जरा संजीदा और सोबर और पुरमन बातों की तरफ आगे बढ़ सके?
सलाहियत तो बहुत है, सलाहियत की तो कमी नहीं है। बहुत सारे जर्नलिस्ट हैं, सहाफी हैं, जो कि बहुत काबिल हैं और बहुत जहीन हैं, ऐसी बात नहीं है कि सलाहियत नहीं है। बात यह है कि ये ज्यादा आसान होता है कि आप किसी चीज को स्केपगोट कर दें, किसी को स्केपगोट कर दें, आप अपने गिरेबान में ना झांकें। ये बहुत ज्यादा आसान होता है कि आप किसी को दुश्मन कहकर और उसको कम्प्लीटली काला, मतलब स्याह रंग दें और कहें कि उसमें कोई अच्छाई ही नहीं है। और अभी जैसे हम देखते हैं कि लोग पाकिस्तान में बहुत शोशा हुआ अभी कि जी फैंटम जो है वो बैन कर दिया और बैन कर दिया जाए और सैफ अली खान के खिलाफ वगैरह वगैरह वगैरह। तो ठीक है, करें, बिल्कुल सबको अपना राय की का हक है, लेकिन ये भी देख लें कि पाकिस्तान में भी भारत के खिलाफ किस तरह की प्रोपेगेंडा फिल्में हुई हैं और क्या क्या किस तरह की बातें हुई हैं हमारे हिंदुओं के खिलाफ, जो कि पाकिस्तान के भी शहरी हैं, पाकिस्तान के शहरी हैं, और उनको सुनना पड़ता है कि हिंदू दुश्मन है वगैरह वगैरह। हमारी टेक्स्ट बुक्स में ये सब है, तो ये बड़ा आसान है कहना कि भारत में ये हो रहा है, भारत में वो हो रहा है। अब ये देखें कि अपने मुल्क में क्या हो रहा है या अपने लोगों में क्या हो रहा है, तो ये बहुत आसान होता है। और मेरा ख्याल है इस आसानी की तरफ लोग जो है थोड़ा एक लेजी हो गए हैं शायद लोग, कि ज्यादा तकलीफ दे चीज होती है कि आप आप सख्त किस्म की जो बातें हैं वो करें जो कि आपके अपने खिलाफ इन वे जाती हैं, तो वो तकलीफ दे चीज होती है और हम उसमें ज्यादा हम कायल नहीं है उसके लिए। लोग जो हैं ज्यादातर चाहते हैं कि आसान जो रास्ता है उसको अपनाएं।
बिना सरब से बहुत बातें करने को दिल चाहता है कि वक्त की कमी हमेशा आड़े आती है। शायद मैं आपको दोबारा जहमत दूंगा, अभी आप लाइन पे ही रहिएगा। कश्मीर के एक रहनुमा है, पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर से ताल्लुक रखने वाले और इस वक्त यूरोप में जिलावतनी की जिंदगी गुजार रहे हैं, यूनाइटेड कश्मीर पीपल्स लिबरेशन पार्टी के चेयरमैन सरदार शौकत अली कश्मीरी। वो कहते हैं कि पाकिस्तान और भारत की जंगें कश्मीरियों के लिए सिर्फ मौत और तबाही ही लाती रही हैं।
जिन जंगों में किसी को फतह नहीं हुई सिवाय इसके कि इंडिया और पाकिस्तान की अवाम की गुर्बत में इजाफा हुआ है, तो ये तो मैं समझता हूँ कि शर्म का मकाम है। इस 21वीं सदी में जहाँ इंसान है जो वो चांद से आगे सफर कर रहा है और इंडिया और पाकिस्तान उन जंगों पर जश्न बना रहे हैं जिन जंगों का कोई मानी नहीं था और जिसमें कोई न फाते था और न ही कोई मफतू था, और खास करके 1965 की जंग सिवाय इसके कि कश्मीरी अवाम पे उस जंग के बहुत ही बुरे असरात मरतूब हुए, चूंकि एक एडवेंचर जो अयूब खान साहब ने 1965 में किया और कमांडो भेजे कश्मीर की उस हिस्से में जो भारत के जेर इंतजाम था, तो उसके नतीजे में सिवाय लोगों के कत्लेआम के, सिवाय लोगों के मसाइल में इजाफे के, उस जंग का तो कोई हासिल नहीं। तो मैं समझता हूँ कि जंगे मसाइल का हल नहीं है। इन दोनों मुल्कों को आपस में जो है ना वो तमाम मसाइल को पुरमन बकाए बहमी के उसूलों के तहत हल करना चाहिए, गुफ्तगू करना चाहिए, मुज़ाकरात करना चाहिए, मुकालमा करना चाहिए, क्योंकि कश्मीर तारीखी तौर पर इंडिया ने भी उसको यूनाइटेड नेशन में एक रियासत के तौर पर, एक सॉवरेन नेशन के तौर पर पेश किया और पाकिस्तान भी उसको मुतराजा समझता है। तो लिहाजा कश्मीर के मसले पर पाकिस्तान और हिंदुस्तान को जंग की क्या जरूरत पड़ गई है? ये अपने अपने ज़ेर इंतजाम इलाकों के अंदर तो कश्मीरियों को बुनियादी हुकूक नहीं देते।
ये थे खुद साख्ता जिला वतनी की जिंदगी गुजारने वाले कश्मीरी रहनुमा सरदार शौकत अली कश्मीरी। पाकिस्तान और भारत की हुकूमतें और मीडिया तो जरूरत से ज्यादा ही जंगी जुनून की बातें करें, जैसे कि अभी बीना सरवर ने भी इशारा दिया है, और मैं इसी बात को जरा पाकिस्तान और भारत के ज़ेर इंतजाम कश्मीर के हवाले से आगे बढ़ाने की कोशिश कर रहा हूँ। और मैं चलता हूँ जम्मू, भारत के ज़ेर इंतजाम इलाका जो है, वहाँ पे अनुराधा इस वक्त कश्मीर टाइम्स की एग्जीक्यूटिव एडिटर हमारे साथ मौजूद है। अनुराधा, बताइए कि ये जम्मू कश्मीर के जिन खत्ों में जंगी लड़ेगी वहाँ कोई जंग की ख्वाहिश अभी भी मौजूद है?
कि जम्मू कश्मीर के ये जो इलाके हैं रजौरी पुंछ में, तो बिल्कुल मतलब उन्होंने जंग का सबसे बदसूरत रूप देखा है, और जो खासतौर पर जो 65 के जो टाइम था उसको ब्लैक पीरियड की तरह मानते हैं, और उसकी जो यादें याददाश्त को ताज़ा करना ही एक मुश्किल समझा जाता है, तो जंग की तो बात दूर ही समझिए। और
कुछ यहाँ पर इंटरनेशनल बॉर्डर के एरियाज हैं, ये जब से खास तौर पे ये एक डेढ़ साल से जब से ये बीजेपी की सरकार आई है, वहां पे सुनने में ये आता है कुछ आरएसएस के कार्डर्स वगैरह वो एक्टिव रहे हैं, और एक नैरेटिव जिसकी बात की जा रही, जो बीजेपी नैरेटिव एक देना चाह रहा है, एक मिलिटरिस्टिक नैरेटिव देना चाह रहा है, एक जंग को ग्लैमराइज करने की कोशिश कर रहा है, वो नैरेटिव लोगों तक जा रहा है। और क्योंकि वही सेम जबान जो हम इनके लीडरों से सुनते हैं, उन्हीं लोगों से सुनते हैं जब उनके गांव में जाते हैं जहां पे इंटरनेशनल बॉर्डर पे वही लोग मरते भी हैं बॉर्डर फायरिंग में, पिछले साल भी मरे, इस साल भी कुछ लोग ये पिछले दो हफ्ते पहले ही एक दो इलाकों में हुई थी डेथ, लेकिन उसके बावजूद वो बात करते हैं करारा जवाब देने की, या वो एक मारेंगे हम दस मारेंगे। तो ये चीजें जो उनके लीडर जो बीजेपी के लीडर बोल रहे हैं वो वहां के लोगों में है। ये हालांकि ये टेम्पररी ये पीरियड रहता है एक वॉर मॉन्गरिंग का, थोड़ी देर के बाद लोगों को अंदाजा होने लगता है कि हम ही सबसे ज्यादा इसके हमने ही सफर किया, हमने इसका सबसे ज्यादा खमियाजा भुगता।
अच्छा, ये तो आप उन इलाकों की
नहीं रहता है,
ये तो आप उन इलाकों की बात करते जिन्होंने जंग देखी होती
है, सांबा कठुआ इन्होंने जंग देखी है, पर उन्होंने जंग का वो असर नहीं देखा जो रजौरी पुंछ के लोगों ने देखा।
अनुराधा बहुत शुक्रिया, अभी आप लाइन पे रहिएगा, मैं कोशिश करूंगा आपसे दोबारा बात कर सकूं। मैं दिल्ली चलता हूं, यहाँ पे सुशांत सिंह साहब मेरे साथ मौजूद हैं, एसोसिएट एडिटर हैं इंडियन एक्सप्रेस के। सुशांत जी, भारत में अभी जिस आपने कहा बीजेपी की हुकूमत जो खास किस्म का एक नैरेटिव डिस्कोर्स पैदा करने की कोशिश कर रही है, मगर 1965 में तो कांग्रेस की हुकूमत थी, इन 50 वर्षों में जब आज बीजेपी की हुकूमत है तो जंग और अमन के बारे में हुकूमती और मीडिया के रवैये में क्या तब्दीली नजर आ रही है? मतलब जाहिर है अभी बीना ने बहुत अच्छे तरीके से एक्सप्लेन किया है, आप खुद एक सहाफी हैं दिल्ली में बैठ के क्या महसूस कर रहे हैं कि जिस तरह मीडिया का किरदार और जिस तरह इस सियासत का एक रुख दिया जा रहा है, इससे अमन ये सिर्फ अंदरूनी सियासत पर ही असर पड़ेगा, यह सिर्फ खत्ते में अमन के लिए खतरा बढ़ेगा?
नहीं, जैसा कि बीना ने बोला और बीना ने पाकिस्तान के बारे में बोला, वही भारत में भी हो रहा है। एक तरह का जो 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 नैरेटिव है उसको मीडिया लैपअप कर रहा है, बाय कर रहा है कि भाई ये पाकिस्तान से टेररिस्ट आते हैं, पाकिस्तान ऐसा कंट्री है, मुंह तोड़ जवाब देना चाहिए। कुछ लोग तो कुछ जर्नलिस्ट टेलीविजन पर खास तौर पर इस तरह से बात करते हैं जैसे कि शायद वो फौज में खुद ही अधिकारी हैं और खुद ही शायद जंग के लिए जाएंगे, और वो इस तरह के नैरेटिव को, इस तरह के गंगो नैरेटिव को कि आप एक मारेंगे हम दस मारेंगे और आप एक आंख फोड़ेंगे तो हम आपकी दोनों आंख निकाल देंगे, इस तरह के नैरेटिव को बहुत ज्यादा प्रमोशन मिल रहा है। और करंट गवर्नमेंट, बीजेपी गवर्नमेंट के आने के बाद इस तरह के नैरेटिव का डोमिनेंस बढ़ा है। देखिए, पीस की एक कॉन्स्टिट्यूएंसी भारत में हमेशा रही है, शायद पाकिस्तान में भी रही है, पर वो कॉन्स्टिट्यूएंसी जब कांग्रेस की सरकार थी वो ज्यादा वोकल थी, वो ज्यादा जोर से बात करती थी। अभी वो कॉन्स्टिट्यूएंसी दब गई है। क्या अभी अगर आप जाके यहां पर दिल्ली में बोलेंगे कि साहब आपको, हमको पाकिस्तान से बात करनी चाहिए और पीस रखनी चाहिए, तो जो बीजेपी के लीडर्स हैं और जो उनको सपोर्टिंग जर्नलिस्ट हैं वो बोलेंगे साहब आप तो देश के खिलाफ बात कर रहे हैं, आप तो भारत के खिलाफ बात कर रहे हैं। तो वो आवाजें हैं वो अभी दब गई हैं, वो आवाजें उतनी जोर से नहीं उठ रही हैं जितनी कि शायद मनमोहन सिंह के टाइम में या और उससे पहले जो कांग्रेस गवर्नमेंट रही है उनके टाइम में उठ रही थी। ये एक बहुत बड़ा चैलेंज है, और उन आवाजों को दबने से रोकने देना और उन आवाजों को वापस उठाना ये एक बहुत बड़ा चैलेंज है जो कि सब वेल माइंडेड लोगों को भारत में एक्सेप्ट करना पड़ेगा।
सुशांत सिंह साहब, आप लाइन पे रहिएगा, मैं कोशिश करूंगा आपसे दोबारा बात करूं। डॉक्टर इजाज हुसैन आप इस्लामाबाद में स्टूडियो में मौजूद है हमारे साथ। डॉक्टर इजाज, ये अभी आपने सुना बीना सरवर को भी, अनुराधा को भी और सुशांत सिंह साहब को भी, ये मीडिया में खासतौर पे जो एक वॉर हिस्टेरिया यानी जंगी जुनून जो पैदा करने की बात है, ये तो चलिए मीडिया हो गया, मीडिया में हर किस्म के लोग होते हैं, पढ़े लिखे भी होते हैं, गैर पढ़े लिखे भी लोग होते हैं, बाज़ वक़्त वो सिर्फ अपनी नौकरी पक्की करने के लिए भी बात कर रहे होते हैं, लेकिन एकेडमिक लेवल पे जहां पे बड़ी संजीदगी होती है, क्या आप वहां पे कुछ दूसरी किस्म का नैरेटिव या डिस्कोर्स देखते हैं?
जी, बहुत अच्छा सवाल किया आपने। देखिए, पाकिस्तान में और भारत में और खासतौर पर तरक्की पसंद ममालिक में यह बहुत बड़ा अलमिया है कि लोग जो लिखी हुई तारीख होती है उसको पढ़ते ही नहीं है। पाकिस्तान के अंदर जो है फौज के अंदर से लोगों ने 65 की वॉर पे, 71 पे, 99 पे लिखा है, जिसमें कि आमारिफ है, उसके बाद गोल हसन है, जनरल बूसा है, महमूद हैं जिनके पहले जिक्र किया जा चुका है। तो इन लोगों ने एक हिसाब से जो है 65 को या 71 को कोई कलरफुल तरीके से जो है वो प्रिंट नहीं किया। اور عوام کو یہ چیزیں پڑھنی چاہیے. اسی طرح سے جو ہے پاکستان کے اندر سے کچھ ایسے لوگ ہیں جو فوج کے ساتھ ایک لحاظ سے تعلق رکھتے ہیں, جس میں شجاع نواز ہیں جو جنرل آصف نواز کے بھائی ہیں, انہوں نے بھی ایک لحاظ سے بڑی جو ہے تفصیلی جو ہے کتاب لکھی ہے, اور یہ وہ شخص ہیں جن کو جی ایچ کیو میں آرکائیوز تک ایکسیس دی گئی تھی. تو مواد موجود ہے پاکستان کے اندر بھی اور بھارت کی طرف سے بھی. مسئلہ یہ ہے کہ پاکستان کا جو پچھلے 10 سال سے یا پچھلے 3-4 سال سے پاکستان کے اندر جو ایک نیریٹو بن گیا ہے سیکیورٹی کا, اس میں جو ہے وہ ساری چیزیں جو ہے وہ نہ لوگوں تک لائی جاتی ہیں, نہ لوگ میرا خیال ہے خود کوشش کرتے ہیں. یہ بہت بڑا مسئلہ ہے. تاہم پاکستان کے سے باہر اور پاکستان اندر سے کچھ ایسے لوگ بھی ہیں جنہوں نے جو ہے سرکاری نیریٹو کو ہی سپورٹ کیا ہے, ایسے نام بھی پائے جاتے ہیں. تو دونوں طرح کی جو معلومات ہے وہ جو ہے اچھی خاصی تعداد میں پائی جاتی ہے. اب یہ عوام پہ ہے, پاکستانیوں پہ ہے یا بھارتیوں پہ ہے کہ کیا وہ چیزیں پڑھنا چاہتے ہیں یا نہیں پڑھنا چاہتے.
یعنی آپ کے خیال میں مٹیریل چھپی ہوئی حالت میں موجود ہے, لیکن خاص وجوہات کے بنا پر میڈیا کیا پڑھوانا چاہ رہا ہے, میں تو یہ دیکھوں گا. کیونکہ عوام کو آپ جو میڈیا ایک رہنمائی بھی کرتا ہے, اگر میڈیا رہنمائی نہیں کر رہا ہے تو عوام کو وہ چیزیں پڑھنے کا موقع نہیں مل رہا. کیوں بینا, میں صحیح کہہ رہا ہوں؟
ہمارا یہی ہے, ہم لوگ بات پہلے بھی کر رہے تھے, اور لیکن اب فرق یہ سکلین کہ اب انٹرنیٹ کی وجہ سے لوگ کافی کچھ وہ معلومات حاصل کر سکتے ہیں جو کہ ان کو ٹیکسٹ بکس میں اور اپنے نیشنل پروپیگنڈاز میں جو کہ نہیں ان کو وصول ہیں. اور لوگ جو ہیں اب بہت سارے ینگ لوگ میں دیکھ رہی ہوں, بہت خوشی ہوتی ہے یہ دیکھ کر کہ بہت سے نوجوان طالب علم جو ہیں وہ کھوج کے نکال رہے ہیں پرانی باتیں, پرانی خبریں, پرانی تصویریں, آرکائیوز میں جا رہے ہیں, دیکھ رہے ہیں. انٹرنیٹ پہ بہت کچھ ہے, یہ بھی آف کورس دیکھنے کی ضرورت ہے کہ کیا سچ ہے کیا نہیں, کیونکہ انٹرنیٹ پہ بھی بہت سی چیزیں ہیں جو کہ فیک بھی چلائی جاتی ہیں. لیکن لوگوں کو اب ایک طرح کی آگاہی ہو گئی ہے کہ جو ہمیں بتایا گیا ہے اتنے سالوں سے وہ صحیح نہیں ہے, وہ پورا سچ نہیں ہے. اور اس دور میں آپ سچ کو دبا نہیں سکتے ہیں, جتنا بھی آپ کوشش کریں. آپ یوٹیوب بین کر دیں صحیح, لوگ دوسرے طریقوں سے اس کو نکال لیں گے. مرتضیٰ سولنگی جب ریڈیو پاکستان میں تھے, انہوں نے ریڈیو پاکستان کی پرانی آرکائیو ساری لے کر اور یوٹیوب پہ ڈال دی تھی. اب وہ لوگ پھر بھی کہیں نہ کہیں سے اس پہ ایکسیس کر سکتے ہیں, لیکن میرا خیال ہے اس طرح کے یوٹیوب کو پاکستان کو ان بین کر دینا چاہیے. بالکل ایک بوگس قسم کی بات ہے کہ آپ معلومات کو سپریس کریں. اور آپ ٹیکسٹ بکس جو ہے اپنی, اب ریویژن بائی دی وے شروع ہو گیا ہے پاکستان میں ٹیکسٹ بکس کو ریوائز کرنا, یہ بہت اچھی بات ہے اور بہت صحیح ایک اقدامات جو ہے حکومت لے رہی ہے. چاہے آپ حکومت کے بارے میں جو کچھ بھی کہیں, لیکن کچھ صحیح کام بھی ہو رہے ہیں, اور یہ بہت لمبا اور سلسلہ ہے اور اس میں ٹائم لگے گا, یہ اوور نائٹ کوئی چیز بدلنے والی نہیں ہے.
راشد افشار, آپ خود بھی ایک صحافی اور بہت سے بی بی سی سے وابستہ رہے ہیں, یہ جس طرح لوگوں کو جنگ کے بارے میں جو تاریخ بتائی جاتی ہے اور جو میڈیا خاص قسم کی تاریخ کو اٹھاتا ہے, اس کو روکنے کا کیا طریقہ آپ کے ذہن میں ہو سکتا ہے؟ آپ خود بھی مصنف ہیں.
اصل میں قصہ یہ ہے کہ عوام جو ہے وہ بہت ایموشنل ہے دونوں ملکوں میں, اور خاص طور سے پاکستان کے عوام جو ہے وہ بہت زیادہ ایموشنل ہے, اور پاکستان کے عوام جو ہے وہ ہمیشہ ان کو فیڈ کرتے رہے, میڈیا اس کو فیڈ کرتا رہا ہے, اور حکومت فیڈ کرتی رہی ہے, فوج جو ہے وہ فیڈ کرتی رہی ہے. اس کی وجہ سے ان کو ان کے سامنے حقیقت پسندی جو ہے ان کے لیے ان کے سامنے غائب ہو گئی ہے. اب یہ جو نیا میڈیا آیا ہے جسے الیکٹرانک میڈیا کہتے ہیں, ان میں مشکل یہ ہے کہ یہ صرف پیسہ کمانے کے لیے کام کرتے ہیں, اور ان کے سامنے ایسا کوئی منصوبہ نہیں ہے کہ وہ عوام کے سامنے حقیقت جو ہے وہ پیش کریں. اور جب تک یہ جذباتیت ختم نہیں ہوگی عوام کی, اور جب تک پیسے کا دباؤ ختم نہیں ہوگا الیکٹرانک میڈیا پر, اس وقت تک مجھے تو کوئی ایسی صورت نظر نہیں آتی کہ وہاں پاکستان کے عوام جو ہیں وہ حقیقت پسندی کی طرف جا سکیں.
آپ نے صرف پاکستان کے عوام کی بات کی, میں اس میڈیا کے حوالے سے انڈیا بھی چلتا ہوں. دہلی میں سشانت سنگھ صاحب ہمارے ساتھ موجود ہیں. سشانت جی, جموں کشمیر ابھی بھی ایک فلیش پوائنٹ ہے, میں ذرا اس موضوع کی طرف آنا چاہ رہا ہوں. اور 1965 کے وقت یہ دونوں ملک جو تھے اتنے فوجی لحاظ سے یعنی اتنے زیادہ ان کے پاس اسلحہ نہیں تھا, ایٹمی قوت نہیں تھی, نیوکلیئر بامبس نہیں تھے, اب ان کے پاس یہ بھی ہیں. تو اب 50 برس بعد ہم کیا سمجھے کہ انہوں نے کچھ سیکھ لیا ہے یا یہ مزید زیادہ جنگ کی طرف جا رہے ہیں؟ दिल्ली से?
देखिए, सीखा तो शायद था, क्योंकि देखिए जो 1965 में हुआ वो 1999 में नहीं हुआ. जैसा कि आपने बोला न्यूक्लियर बॉम्ब्स थे, तो लाइन ऑफ कंट्रोल क्रॉस करने से पहले या एयर पावर क्रॉस, देखिए 1965 और 1999 की लड़ाई में काफ़ी सिमिलरिटीज़ थी. पर 1965 में भारत ने पंजाब में फ्रंट खोल दिया, जो भी कुछ हुआ. 1999 में क्योंकि न्यूक्लियर बॉम्ब से लड़ाई बहुत ही लिमिटेड और लोकलाइज रही, तो एक तरह से ये न्यूक्लियर बॉम्ब का शायद एक अच्छा असर भी है कि दोनों ही मुल्क एकदम बिल्कुल पूरी खुली जंग की ओर नहीं जा सकते हैं. जाएंगे तो इंटरनेशनल दबाव भी आएगा और इंटरनल प्रेशर भी होगा कि भाई अगर न्यूक्लियर बॉम्ब यूज होता है तो क्या होगा. तो उस शायद एक उस वजह से थोड़ा सा दबाव है.
हम कहते हैं दुआ कर सकते हैं कि न्यूक्लियर बॉम्ब कभी भी इस्तेमाल ना हो, और काफी सारे अकलमंद लोग यही कहते हैं कि न्यूक्लियर बॉम्ब कभी भी इस्तेमाल नहीं होगा. लेकिन इस किस्म के बयानात का आना जो है,
इस वक्त जो इकोनॉमी की हालत है वे बहुत अच्छी नहीं है. और जब मिस्टर मोदी प्राइम मिनिस्टर बन के आए थे तो उन्होंने ये प्रॉमिस किया था कि मैं ऐसा सब कुछ करूंगा कि इकोनॉमिक ग्रोथ 10% हो जाएगी और हम चीन की टक्कर लेना शुरू कर देंगे. तो उनके लिए इन्वेस्टमेंट लाने के लिए यह भी बहुत जरूरी है कि कोई इस तरह की जंग की बात, इस तरह की वॉर की बात ना हो. तो यही दो खुदा ना खासा पॉजिटिव फैक्टर्स हैं जिनकी वजह से शायद जो ये नैरेटिव, नेशनलिस्टिक नैरेटिव, मिलिट्रिस्टिक नैरेटिव क्रिएट हो रहा है, वो शायद जंग में फ्रक्टिफाई ना हो, ऐसी हम लोग उम्मीद कर सकते हैं.
डॉक्टर जास, आपने सुशांत सिंह साहब की ये बात सुनी कि इकोनॉमिक जो हकायक हैं और सरमायाकारी की तरफ जो एक रुझान बढ़ाने की कोशिशें हैं भारतीय हुकूमत की, पाकिस्तान भी यही कोशिशें कर रहा है. और लगता है कि पाकिस्तान में इस वक्त खासतौर पे चाइना इकोनॉमिक, पाकिस्तान इकोनॉमिक कॉरिडोर, उसके लिए पाकिस्तान की अस्करी और सियासी कुवतें दोनों मुत्तफिक हैं. तो क्या इन हालात में समझते कि जो अस्करी क़यादत है वो जंगी जनून को बढ़ाने की फिर भी एक कोशिश करेगी?
देखें, ये जो मौजूदा सूरत हाल चल रही है बॉर्डर पे, LOC पे और पाकिस्तान और इंडिया के दरमियान, इसमें जो है पिछले एक साल की जो भारतीय कोशिशें हैं, मेरा ख्याल वो बड़ी कारफरमा है. उनको हमें देखना पड़ेगा, क्योंकि मुशरफ के ज़माने में अगर आपको पता हो तो उन्होंने आगरा सामंट से लेके बाद में इन्हें 2007 तक उन्होंने पूरी कोशिश की कि कश्मीर जो है उसको बामी जो है वो गुफ्तगू से हल करना चाहिए. उन्होंने एक हद तक एक मामला था कि करारदादों से हटके जो है वो फैसला करने की कोशिश की, जिसकी बाद में तनकीद के निशाने में बनाया गया. तो ये सूरत हाल जो थी 2001 से लेकर 2007 तक थी. उसके बाद जब बीजेपी की गवर्नमेंट आती है पिछले साल से इंडिया के अंदर, उन्होंने पूरी कोशिश की है कि इस मसले को जो है, यानी पाकिस्तान को असली दुश्मन के तौर पर लिया जाए और बॉर्डर को थोड़ा तपाया जाए, गर्म किया जाए. और पाकिस्तान ने रद्द अमल की नफसियात में आके जो है उसी तरह की कार्रवाइयां करना शुरू कर दी हैं. तो मेरा ख्याल है जो है, और दरमियान माजी की जंगें भी हैं. अब मुझे ये लगता है कि पाकिस्तान जो है वो जब तक भारत जो है इस तरह की कार्रवाई से बाज नहीं आएगा, पाकिस्तान ये कोशिश करता रहेगा कि उसको उसी तरह का जवाब दिया जाए. और मेरा ख्याल है इससे जिसे आप जंगी जुनून कह लें या एक वार हिस्टोरिया कह लें, ये दोनों साइड्स पे जो है अगले महीनों में और सालों में मुझे लगता है ये बढ़ता जाएगा. इसके लिए दोनों साइड्स को कोशिशें करनी पड़ेंगी कि ये पारा जो है ये नीचे चला जाए, लेकिन अभी लगता बहुत मुश्किल है.
मेरे पास बहुत ज्यादा वक्त नहीं है, आखिर में सिर्फ थोड़ी देर के लिए मैं अनुराधा भसीन की तरफ जाऊंगा, क्योंकि वो उस इलाके से ताल्लुक रखती हैं जहां पे ये पाकिस्तान और भारत के दरमियान जो कश्मीर के हवाले से जंगें लड़ी गई, वहां पे वो मैदान कारजार बना है. तो अनुराधा, जम्मू कश्मीर के लोग जो जंग नहीं चाहते हैं, उनका पैगाम भारत और पाकिस्तान में क्यों नहीं पहुंच रहा है?
उनका पैगाम पहुंच रहा है क्योंकि जैसे पहले भी इस प्रोग्राम में डिस्कस हुआ कि मीडिया जो है अमन की कॉन्स्टिट्यूएंसी, पीस कॉन्स्टिट्यूएंसी को ज्यादा जगह नहीं दे रहा है, ज्यादा तवज्जो नहीं दे रहा है. और जंग की जबान है, क्योंकि ये आजकल के जो आज के सियासतदान हैं बॉर्डर के दोनों तरफ, वो उनकी जरूरत है और उनकी जरूरत को फुलफिल कर रहा है. क्योंकि एक एक किसी ने बहुत अच्छी बात की कि ये जो एक कमर्शियली ड्रिवन मीडिया है, और हमारे यहाँ पे सिर्फ टेलीविजन ही कमर्शियली ड्रिवन नहीं है,
बल्कि अखबार, हाँ बिल्कुल ठीक,
एक कमर्शियली ड्रिवन मीडिया हो गया
जी. अनुराधा जी, मैं आपसे आपको माफ कीजिएगा, रोकूंगा, वक्त की कमी की वजह से मैं आपको रोकूंगा, एक वक्त एक हद है मेरे सामने. मैं आप सबका बहुत शुक्रिया अदा करता हूँ. अनुराधा भसीन, कश्मीर टाइम्स के एडिटर, जम्मू से, भारत के निजाम जम्मू से हमारे साथ शामिल थी. डॉक्टर एजाज हुसैन, इस्लामाबाद में
ایک کتاب کے مصنف بھی ہیں سول ملٹری ریلیشنز کے حوالے سے. بوسٹن امریکہ سے بینا سرور سینئر صحافی, سشانت سنگھ انڈین ایکسپریس کے ایسوسیٹ ایڈیٹر دہلی سے, اور راشد ارشد صاحب یہاں دہلی میں ہمارے پرانے ساتھی, اس 1965 کی جنگ کے اوپر گفتگو میں میرے ساتھ شامل تھے. اور اس کے ساتھ ہی آج کے سیربین کا وقت ختم ہوا چاہتا ہے. آج پروگرام کے ایڈیٹر تھے عمر آفریدی, پروڈیوسر تھے فیاض احمد, اسٹوڈیو مینیجر لندن سے تھی سوزان لینن, اور اسلام آباد سے عامر صدیق. ثقلین امام کو اجازت دیجیے, اور آخر میں اہم خبروں کے خلاصے کے لیے معصومہ ملک.
پاکستان کے 50ویں یوم دفاع کے موقع پر صدر ممنون حسین نے کہا ہے کہ پاکستان تمام ممالک سے پرامن تعلقات کا خواہاں ہے, مگر وہ کسی بھی جارحیت کا منہ توڑ جواب دینا جانتا ہے. پاکستان کے صوبے بلوچستان کے ضلع قلات سے 4 افراد کی تشدد زدہ لاشیں ملی ہیں, جن کی عمریں 25 سے 50 سال کے درمیان ہیں. پاکستان کے شمالی علاقے گلگت بلتستان میں حکام کے مطابق ایک پولیس چوکی پر نامعلوم مسلح افراد نے حملہ کیا اور پولیس اہلکاروں کو باندھ کر سرکاری اسلحہ اپنے ساتھ لے گئے. پوپ فرانسس نے یورپ بھر کے رومن کیتھولک عیسائیوں سے کہا ہے کہ وہ یورپ کو درپیش تارکین وطن کے بحران کے حل میں عملی طور پر حصہ لیں. سعودی عرب نے کہا ہے کہ وہ اپنے اخراجات میں کمی کرے گا تاکہ گزشتہ کچھ عرصے سے تیل کی قیمتوں میں کمی کے باعث بڑھتے ہوئے خسارے پر قابو پایا جا سکے. یہ بی بی سی اردو سروس ہے.